नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तसंवादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल गेवाली। हरेक दिन बिहान यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तसंवाद कार्यक्रमभित्र हामी आम चासोसँग सम्बन्धित विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका विभिन्न व्यक्ति व्यक्तित्वहरूसँगको प्रत्यक्ष संवाद सुनाउने गरेका छौं। यस क्रममा आजको अन्तर्संवादको यो श्रृंखलाभित्र कुराकानीका लागि हामीसँग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मी रहनुहुनेछ। आजदेखि निषेधाज्ञालाई थप कड़ाई गरिने भएसँगै खाद्य सामग्री बेचिने पसलहरू पूर्ण रूपमा बन्द हुनेछन् भने आवत जावतमा समेत विशेष कड़ाई गर्ने तयारी गरिएको छ। लामो समयदेखि जारी रहेको बन्दाबन्दीको अवस्थाबाट उत्पन्न परिस्थितिमा सर्वसाधारण नागरिकहरूको जीवन कष्टकर बन्दै गएको अवस्था छ। यस्तो परिस्थितिमा आपूर्ति व्यवस्थाको लागि सरकारले कस्तो व्यवस्थापन गर्ने योजना बनाएको छ भन्ने सन्दर्भमा केन्द्रित रहेर हामी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रहनुभएका सहसचिव डाक्टर नारायण रेग्मीसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। रेग्मी सर, नमस्कार।
नमस्कार,
स्वागत छ रेडियो नेपालको यो कुराकानीमा।
धन्यवाद।
आपूर्ति व्यवस्थाको सन्दर्भमा सरकारले पछिल्लो समयमा यो बन्दाबन्दीको परिस्थितिलाई मध्यनजर गरेर केही नयाँ खालका योजनाहरू कार्यान्वयनमा ल्याउने तयारी रहेको बुझिएको छ। तपाईँहरू के गर्दै हुनुहुन्छ, कस्ता खालका योजनाहरू छन् तपाईँहरूसँग, शुरूमा त्यो विषय जानकारी गराइदिनुहोस् न।
जुन कोविड महामारीको दोस्रो लहर आए पछाडि बन्दाबन्दी या निषेधाज्ञा जारी भयो, निषेधाज्ञा जारी भएको बेलामा अत्यावश्यक वस्तु तथा सेवाहरू सुचारू गर्नको लागि नेपाल सरकारले आफ्ना सबै संयन्त्रहरू परिचालन गरेको अवस्था छ। अहिलेसम्म चाहिँ हाम्रो खाद्य पदार्थ मौजदातको अवस्थालाई हामी नियमित सम्प्रेषण गर्छौँ सरकारवालाहरूसँग। अहिले 2078 अब देश 12 गतेसम्मको लागि 13 गतेसम्म चाहिँ 4,765 मेट्रिक टन खाद्यान्नहरू, 863 मेट्रिक टन दलहन केडागुडी, 477 मेट्रिक टन तरकारी, त्यसपछि 998 मेट्रिक टन फलफुल लगायतको यो आयात भएको छ। यसरी डिजेल, पेट्रोल, डिजेल चाहिँ केएल 80 केएल, पेट्रोल 112 केएल, औषधि चाहिँ 27,777 बराबरको कच्चा पदार्थ पनि आयात भइरहेको अवस्था छ। यो चाहिँ अहिले नियमित छ, यो त्यस्तो कुनै आपूर्ति व्यवस्थामा अप्ठ्यारो आएको अवस्था छैन। हामीले भारत र चीन सरकारका सम्बन्ध पदाधिकारीहरूसँग पनि कुरा गरेर हाम्रो सीमा नाकामा भन्सारहरूमा पनि सहजीकरण गरेको छौँ। सीमा नाकामा भन्सारहरू परिचालित हुन्छन्, भन्सारबाट सम्बन्धित ठाउँमा चाहिँ प्रशासन प्रहरीहरू लगायतका संयन्त्रहरू, हाम्रा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायहरू सबै परिचालित छन्।
हजुर, हामीले अब आयात गरेर जे जे वस्तुहरू हामी कहाँ ल्याउने गरेका छौं त्यो आयातको क्रम सुचारू हुने प्रसंग आयो। यो आयात मार्फत हामीले जति पनि यो अवस्थालाई मध्यनजर गरेर आवश्यक वस्तुहरूको चाहिने आवश्यकता हो त्यसको व्यवस्थापन त गरेका छौं। सन्दर्भ वितरण प्रणालीको हो, जो आम साधारणका लागि यो परिस्थिति निषेधाज्ञाको अवस्थालाई यो व्यवस्थालाई थप कडाई गरिने भन्ने भए सँगसँगै अलिकति किनमेलको सन्दर्भमा नागरिकहरूको चासो हो, त्यो विषयमा तपाईँहरूले कसरी उपलब्धतामा ध्यान दिनुभएको छ त्यो विषय पनि अलिक प्रष्ट भनिदिनुहोस् न।
अब त्यो हिजोसम्म त अब 10 बजेसम्म चाहिँ सबै किराना पसलहरू खुला गर्ने, बेलुका पनि खुला गर्ने व्यवस्था नै थियो। अब आजदेखि जुन काठमाडौँ उपत्यकामा जुन अलिक कडाई गरिएको छ, त्यो कडाईमा केही अप्ठ्यारो पर्यो कि भन्ने कुरा यहाँले उठाउनु खोज्नु भएको होला। अन्तत यो व्यवस्था छैन अरू जिल्लाहरूमा। काठमाडौँ उपत्यकाको हकमा चाहिँ अहिले हामीले हाम्रा 2 कम्पनीहरू छन्, खास गरी साल ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडहरू छन्। यी दुईटै कम्पनीहरूबाट अनलाइन व्यापारहरूलाई हामीले प्राथमिकता दिएका छौँ। उहाँहरूले अनलाइनबाट अर्डर गर्नुभयो भने त्यहाँ दुईटै कम्पनीका मान्छेहरूले घरमै सर्भिस सेवा प्रवाह गर्नुहुनेछ। खाद्य वस्तुहरू खास गरी चामल, दाल, तेल, चिनी लगायतका कुराहरू चाहिँ उपभोक्ताहरूको घर घरमै विद्युतीय व्यापार मार्फत प्रवाह गर्ने व्यवस्था मिलाएको छ। त्यसरी नै अरू कुनै समस्या पर्यो तपाईँले भने जस्तै पढाइको कारणले कुनै उपभोक्ताले चाहिँ अत्यावश्यक वस्तु प्राप्त गर्न कठिन भयो भन्यो भने हामीले सम्पर्क पदाधिकारीहरू तोकेका छौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रबन्ध प्रमुख कार्यकारी अधिकृतको नायब महाप्रबन्धकको र सूचना अधिकारीहरूलाई हामीले सार्वजनिक सूचना मार्फत उहाँहरूको सम्पर्क नम्बर दिएको छौँ। उहाँहरूलाई सम्पर्क गरेर केही नागरिकहरूले अप्ठ्यारो भएको अवस्थामा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ।
रेग्मी सर, अब यहीँनिर हामी कहाँ राजधानीको चाहिँ बसोबासको अवस्था हेर्दाखेरि जीविका चलाउनको लागि मजदूरी गरेर चाहिँ जीवनयापन गर्ने वर्गको उपस्थिति पनि निकै ठूलो जनसंख्याको रूपमा चाहिँ रहेको अवस्था हो। यहाँले भन्नुभयो जस्तो गरी अब हामीले योजनाहरू बनाउँदै गर्दाखेरि, योजनाहरू बुन्दै गर्दाखेरि अब विद्युतीय व्यापारको सन्दर्भ अथवा फोन गरेर मलाई यो खालको चाहिँ अवस्थामा छु भन्ने खालको चाहिँ ज्ञान हुने वर्ग पनि अलिकति कमजोर अवस्थामा होला। उनीहरूको चाहिँ शैक्षिक अवस्था कमजोर हुँदाखेरि फोन गर्ने, सरकारी संयन्त्रसँग जोडिने खालको चाहिँ परिपाटीमा उनीहरू त्यति कठिन हुने देखिन्छ। त्यो बिहान कमाएर बेलुका खाने वर्गलाई चाहिँ हामीले यो अवस्थामा अलिक फरक ढंगले सम्बोधन गर्नुपर्ने हो कि त्यतातर्फको चाहिँ केही तपाईँहरूको सोच पनि छ कि?
ठिक भन्नुभयो। अब अप्ठ्यारो त अवश्य नै हुन्छ, सहजता त हुने कुरै भएन। त्यस्तो वर्गहरूलाई पनि सम्बन्धित स्थानीय तहहरूले, स्थानीय सरकारहरूले आफ्नो संयन्त्र मार्फत सेवा गर्ने प्रवाह छ। महानगरपालिकाहरू, उपमहानगरपालिकाहरू, वडा कार्यालयहरू र कतिपय संघ संस्थाहरू जसले स्वैच्छिक रूपमा पनि सेवा प्रवाह गर्नुभएको छ उहाँहरूलाई पनि हामीले त्यस्ता जुन तपाईँले उठान गर्नुभएका वर्गहरू छन्, कमजोर वर्गहरू, किनी खाने वर्गहरू, श्रमिक वर्गहरूको लागि त्यस्तो आपद विपदको अवस्थामा स्थानीय सरकारले पनि सहयोग गर्ने व्यवस्था मिलाएको छ। हामीले चाहिँ यो बाध्यात्मक अवस्थामा जुन दैनिक रूपमा कोविड संक्रमणको प्रभाव न्यूनीकरण नभएको अवस्थालाई दृष्टिकरण गरी लगाइएको हो र यस्तो अवस्थामा पनि कठिनभन्दा कठिन अवस्थामा रहेका जनताहरूको लागि पनि त्यस्तो अवस्थाको सूचना हामीले प्राप्त गरेमा हामी उहाँहरूलाई आवश्यक सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ।
अब सरकारी संयन्त्रहरू बीचको चाहिँ समन्वयको पाटो अत्यन्त महत्वपूर्ण रहने गर्दछ यस्तो परिस्थितिको बेलामा। हामी कहाँ अब स्थानीय तह क्रियाशील भइरहेको यो परिस्थितिमा स्थानीय तहसँग संघीय सरकारका विभिन्न इकाइहरू, विभिन्न संयन्त्रहरू बीचको चाहिँ समन्वयको पाटोलाई पनि व्यवस्थापकीय रूपमा अलि व्यावहारिक बनाउनु पर्ने आवश्यकता पनि होला। जस्तो वडा तहले उपलब्ध गराउने विषय, जो वडाबाट प्रत्यक्ष रूपमा स्थानीय नागरिकसँग चाहिँ उनीहरूको पहुँच हुने र उनीहरूसँग जोडिन सजिलो हुने सन्दर्भमा संघीय इकाइ र संघीय संयन्त्रका बीचमा र स्थानीय तहका बीचमा गरिएको चाहिँ समन्वयको पाटोमा के छ व्यवस्था, त्यो पनि अलिकति भनिदिनुहोस् त।
समन्वयको हाम्रो संयन्त्र छ, ऱ्यापिड रेस्पोन्स टिम पनि छ, विभिन्न मन्त्रालयका प्रतिनिधिहरू रहेको, सहसचिवहरू, उपसचिवहरू रहेको, गृह, कृषि, उद्योग, वाणिज्य लगायतका मन्त्रालयहरूमा मन्त्रालयहरूको प्रतिनिधित्व रहेको ऱ्यापिड रेस्पोन्स टिम छ। त्यसरी जिल्ला प्रशासन कार्यालयहरूले महानगर, उपमहानगरका प्रमुख रहेका, रहनुभएका र उहाँको प्रतिनिधि रहनुभएको समिति पनि छ। हामी समन्वयमै छौँ। आखिर सबै सरकारहरू समन्वय सहकार्य मार्फतै सञ्चालन हुने भएका हुनाले त्यस्तो कुनै कठिनाई भएको छैन। तिनै सरकारहरू, इभन प्रदेश सरकार पनि, स्थानीय सरकार पनि र संघीय सरकार पनि, तिनै सरकारहरूको संयुक्त र प्रभावकारी सहकार्य र समन्वयमै यो काम भइरहेको छ। हामीले अझ बढी, संघ सरकारले अझ बढी दुईटा सरकारहरूलाई चाहिँ फेसिलिटेसन गर्ने काम हो। उहाँहरू फ्रन्टलाइनमा रहेर काम गर्नुभएको छ।
अब पसलहरू बन्द हुने भए पछाडि यहाँले सुरुमा भन्नुभएको थियो हामीसँग पुग्दो घरी केही समयको लागि पुग्दो अवस्थामा खाद्य पदार्थहरूको चाहिँ संग्रह छ भन्ने सन्दर्भ छ। जस्तो सरकारी संयन्त्रहरूको कुरा गर्दाखेरि खाद्य साल ट्रेडिङ जस्ता चाहिँ यो उत्पादनमूलक खाद्य सामग्रीहरूको चाहिँ वितरण गर्ने भनेर स्थापना गरिएका संयन्त्रहरू र तिनले अहिले पछिल्लो समयमा यहाँले भन्नुभयो जस्तो गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा खाद्य पदार्थको चाहिँ त्यो ढंगको चाहिँ नहोस् भन्ने गरी गरिएको व्यवस्थापनमा सीधा ढंगले वितरण गर्ने विषयमा यो खाद्य अनि साल ट्रेडिङ जस्ता चाहिँ संयन्त्रहरूबाट जनतासँग जोडिने खालको चाहिँ अवस्थामा यस्तो बेलामा चाहिँ अलिकति सरकार हामीसँग छै सरकारी संयन्त्रले गरिरहेछन् हाम्रो व्यवस्थापन भन्ने ढंगको अनुभूति दिलाउनु पनि यो बेलामा कर्तव्य र दायित्व ठानिन्छ ती खालका संयन्त्रहरूको। तिनीहरूले गर्ने कामको प्रकृति कस्तो रहन्छ ब्रेमी सर?
होइन यस्तो सुन्नु न, सरकार त रोग नियन्त्रणमा पनि उपस्थिति देखाउनु पर्यो होइन, सरकारको रोग नियन्त्रणमा पनि अनुभूति दिलाउनु पर्यो, खाद्य पदार्थ पनि अनुभूति दिलाउनु पर्यो। मैले अघि सुरुमै भने नि हामीले यो चाहिँ कदम लिएको खुसीले स्वेच्छाले त्यो होइन नि त, अब यो महामारी छ, नियन्त्रणमा ल्याउनु पर्ने अवस्था छ, दिनहुँ मान्छेहरूको क्षति भइरहेको छ, यस्तो अवस्थामा चाहिँ बाध्यात्मक अवस्थामा यो 7 दिन लगाइएको हो। हामीले जति यो रोगको प्रकोप न्यूनीकरण हुँदै गयौँ हामी त्यति नै कुकुलो गर्छौँ। फेरि पनि मैले तपाईँलाई भने हामीले 2 दिनको समय दिएर 1 हप्ताको लागि स्टोरेज गर्नुहोस् भनेर सूचना पनि जारी गरेको अवस्था छ जिल्ला प्रशासन कार्यालयले। त्यो अवस्था पनि गर्न नसकेका मान्छेहरूको लागि हामीले अघि नै भनिसकेँ, हाम्रा दुईटै कम्पनी निकायहरूले चाहिँ फोनको भरमा, अनलाइन एक्सेस नहुनेले पनि फोन गर्न सक्नुहुन्छ, फोनको भरमा पनि हामी उहाँहरूको घर घरमा विद्युतीय व्यापार मार्फत चाहिँ हामीले सेवा पुर्याउने भनेकै छौँ। त्योभन्दा तल प्रदेश तहहरू छन्, त्योभन्दा तल स्थानीय निकायहरू छन्, स्थानीय ओडाहरूमा त उहाँले खबर गर्न सक्नुहुन्छ। त्यसैले सरकारको एकमात्र लक्ष्य के हो भने उहाँहरूलाई रोगबाट पनि जोगाउने, भोगबाट पनि जोगाउने, शोकबाट पनि जोगाउने हो। रोग भोग र शोकसँगै एकैपटक नआउन्, आक्रमण नगरून् भनेर सरकार एकदम संवेदनशील छ। सरकारी निकायहरू, सरकारी संयन्त्रहरू अहिले परिचालित भएकै उहाँहरूको जीवन रक्षाको लागि हो। त्यसैले तपाईँहरूले आशंका गर्नु यस्तो होला उस्तो होला भन्नु स्वाभाविकै हो, तर हामी के विश्वस्त छौँ भने यो 7 दिनसम्म हामी सबैले अनुशासित र मर्यादित भएर आफ्नो तर्फबाट काम गरेको अवस्थामा यो यो स्थिति धेरै लम्बिँदैन, यो स्थिति नलम्बिएको अवस्थामा पुनः सहज अवस्था फर्किन सक्छ। त्यसैले हाम्रो विशेष अनुरोध पनि के हो भने यो अहिले चाहिँ यो 7 दिन जुन सरकारले अलिक कडाई गरेको छ, यसलाई अनुशासनपूर्वक र इमान्दारपूर्वक यो निर्णयलाई चाहिँ पालना गरिदिउँ, त्यस पछाडि हामी पुनः सहजीकरणको अवस्थामा फर्किनेछौँ।
हजुर रेग्मी सर, अब यस्तै बेलामा अब हाम्रो समाजमा कतिपय ठगीका कुराहरूबाट पनि जनताहरू प्रताडित हुने खालका दृष्टान्तहरू, ती खालका चाहिँ घटना परिघटनाहरू पनि आउने गर्दछन्। अनुगमनको पाटोलाई पनि व्यवस्थापन गर्ने दायित्व पनि तपाईँहरूसँग जोडिन्छ। अलिकति कालाबजारी तर्फ चाहिँ लाग्ने खालको प्रवृत्तिले गर्दाखेरि मान्छेहरू सर्वसाधारणले चर्को मूल्य चुकाउनु पर्ने अवस्था पनि कतिपय अप्ठ्यारा परिस्थितिहरूमा देखिने गरेको स्थिति हो। यो सन्दर्भमा यो कालाबजारी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि पनि तपाईँहरूसँग विशेष खालको चाहिँ योजना सोच होला, त्यतापट्टिको चाहिँ तयारी कस्तो छ?
ठिक भन्नुभयो। अब कतिपय अवस्थामा, प्रतिकूल अवस्थामा चाहिँ कतिपय व्यक्तिहरूले, कतिपय मान्छेहरूले यस्तै अवस्थामा लाभ लिनको लागि यस्तै कालाबजारी गर्ने, अब अनावश्यक वस्तुहरूको भण्डारण गर्ने यस्तो गर्छन् गर्ने गर्छन्। यो कुरालाई दृष्टिगत गरेर यहाँले भने जस्तै हामीले हाम्रो वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, इभन हाम्रो उपभोक्ताहरूको संस्था लगायत यिनीहरूको संयुक्त रूपमा अनुगमन कार्य निरन्तर जारी छ। हामीले अस्पतालहरूमा पनि अनुगमन गर्छौँ, अक्सिजन लगायतका अत्यावश्यक अरू औषधिजन्य उपकरणहरूको अवस्थाको बारेमा अनि खाद्य पदार्थहरूको बारेमा विभिन्न हामीले पसलहरूमा पुगेर या भण्डारण कक्षमा पुगेर छापा मारेको, कारवाही गरेको सूचनाहरू हामी हरेक दिन वेबसाइटमा राख्ने गरेका छौँ, यहाँहरूलाई थाहै छ। एकदमै त्यसमा हामी सचेत छौँ र हाम्रो नियमित अनुगमन कार्य भइरहेको छ, अनुगमन प्रभावकारी रूपमा भइरहेको छ। कसैले यहाँ यस्तो भइरहेको छ भनेर हामीलाई सूचना जानकारी दिएको अवस्थामा पनि हाम्रो अनुगमन समूह, जुन संयुक्त अनुगमन समूह छ मैले अघि भने, त्यो समूहले इमिडिएट त्यो स्थलमा गएर अनुगमन गरेर थप कार्यवाहीको प्रक्रियाहरू गर्छ।
आदरणीय श्रोताहरू, आजको अन्तर सम्वादमा हामी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव डाक्टर नारायण रेग्मीसँग सरकारले विशेष गरी अत्यावश्यक खाद्य सामग्रीहरूको व्यवस्थापन गर्नको लागि यसको आपूर्तिको लागि गर्दै गरेका पछिल्ला योजनाहरू, बन्दाबन्दीको यो अप्ठ्यारो परिस्थितिमा आम नागरिकको समस्या सम्बोधन गर्नको लागि भइरहेका पहल र प्रयत्नहरूको सन्दर्भ केन्द्रमा राखेर कुराकानी गरिरहेका छौं। रेग्मी सर, अब हामीले राजधानी काठमाडौँको मात्रै सन्दर्भ रहेन, देशव्यापी रूपमै धेरै हाम्रा चाहिँ जिल्लाहरू, धेरै प्रदेशहरू यो अप्ठ्यारो अवस्थामा छन् कोविडले उत्पन्न गरेको स्थितिको कारणले गर्दाखेरि। यसले गर्दाखेरि कतिपय आपूर्तिको व्यवस्थाको सन्दर्भ कुरा गर्दाखेरि हाम्रा कृषकहरूले उत्पादन गरेका चीज वस्तुहरू, तरकारीहरू, फलफूलहरू तिनका बारीमै चाहिँ कुहिने खालको परिस्थिति हुने, उता आयातका लागि सजिलो व्यवस्थापन हुँदाखेरि छिमेकी मित्र राष्ट्रबाट आएका सामग्रीहरू बजारसँगसम्म सजिलो पहुँचमा हुने भन्ने खालका गुनासाहरू पनि छन्। त्यतातर्फको व्यवस्थापनमा यहाँहरूको सोच कस्तो छ नि?
यो कुरा एकदमै सही हो। अब पहिलो गत वर्षको लकडाउनमा पनि हामीले धेरै कुराहरू भोग्यौँ। अब कृषकहरूले आफ्नो उत्पादन फाँकेको अवस्था या सडेको अवस्था पनि देखियो, जुन दुःखद कुरा हो। यो बारेमा हामी कृषि मन्त्रालय, उद्योग मन्त्रालय लगायत नेपाल सरकारका सबै निकायहरू एकदमै हामी चिन्ता चासो व्यक्त गरेकै छौँ। खासमा यो जुन तपाईँले उठाएको कुराहरू छ, त्यो तरकारी किसानकोबाट बजारमा ल्याउने जुन निजी क्षेत्रहरू छन्, ती निजी क्षेत्रका छाता निकायहरू एफएनसिसिआई मुख्य गरी सिएनआई, यी निकायका प्रतिनिधिहरूसँग पनि, प्रमुखहरूसँग पनि हामीले कुरा गरिरहेका छौँ कि तपाईँहरूको संयन्त्र प्रयोग गरेर त्यो कलेक्सन गर्ने व्यवस्था गर्नु पर्यो, यसरी किसानको जुन उत्पादन छ त्यो उत्पादनलाई बजारमा ल्याउनको लागि, हामीले बजारमा ल्याउन जुन ट्रान्सपोर्टेसनमा कुनै अप्ठ्यारो भयो भने सहजीकरण गरिदिन्छौँ, र त्यो खरिद गरेर त तपाईँहरूले बजारमा ल्याउनु पर्यो भनेर उहाँहरूसँग पनि हामीले कुरा गरिरहेका छौँ। यही प्रयासले होला सायद गत वर्षको जस्तो स्थिति अहिले हामीले देखाएको छैनौँ, तर केही ठाउँमा चाहिँ अझै पनि त्यस्तो अवस्था देखिएको छ। त्यसको लागि हामीले सहकारीहरू, त्यसपछि गएर हाम्रो आफ्नै पनि, जस्तै अब खाद्य व्यवस्था तथा गोदाम को के अरे व्यापार कम्पनी लिमिटेडको कार्यालय भएको ठाउँ नजिक नजिकमा हामीले आफ्नै पनि परिचालन गरेका छौँ। त्यसैले खास गरी यो निजी क्षेत्रसँगको सहकार्यलाई पनि हामीले यसपालि अलि बढावा दिएका छौँ। निजी क्षेत्रहरूलाई अलिकता उत्प्रेरित गर्ने खालको, उहाँहरूको भूमिका, दायित्व र जिम्मेवारी बोध गराउने खालको पनि हामीले काम गरिरहेका छौँ। अब सहज होला सायद त्यस्तो सूचना आएको छ भने हामीहरू थप सहकारी या जिल्लाका अरू संयन्त्रहरू प्रयोग गरेर पनि हामी किसानको उत्पादनलाई बजारमा पुर्याउने प्रक्रियामा हामी सहजीकरण गर्छौँ।
अब आधिकारिक हिसाबले चाहिँ क्रियाशील रहेका निजी क्षेत्रका चाहिँ संयन्त्रहरू र सरकारी संयन्त्रहरू बीचको चाहिँ भरपर्दो खालको समन्वयको पाटोको प्रसंग सँगसँगै कतिपय यो बीचमा चाहिँ भूमिकामा रहने एउटा प्रवृत्ति, जसलाई बिचौलियाको रूपमा चाहिँ चित्रित गर्ने गरिन्छ हाम्रो समाजमा, तिनीहरूले गर्दाखेरि नाफाको सन्दर्भमा कृषकले लगानी गरे अनुरूपको नाफा नपाउने, आम उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने, तर चाहिँ बीचका मान्छेहरूले चाहिँ धेरै नाफा खाइदिने खालको प्रवृत्ति माथिका चाहिँ गुनासाहरू पनि रहने गर्दछन् उत्पादनमूलक कृषिजन्य सामग्रीहरूको सन्दर्भमा। त्यतापट्टिको चाहिँ व्यवस्थापनमा पनि अलि फरक ढंगले हामीले चाहिँ योजनाहरू बनाएर कार्यान्वयनमा जानुपर्ने अवस्थामाथिका सुझावहरू पनि विगतदेखि नै आउने हुन्। यो अवस्थामा, यो प्रसंगमा तपाईँहरूको अनुभव, काम गराई कस्तो छ रेग्मी सर?
त्यो चाहिँ ठिक भन्नुभयो। यो सहज अवस्थामा पनि अब यस्तो हुने गरेकै हो, स्थिति हो। अब अहिले असहज अवस्थामा यस्तो झन् बढेको हुन सक्छ, त्यसमा चाहिँ हामीले अब वाद प्रतिवाद गर्ने कुरो भएन। तर चाहिँ के हो भने, मूल्य निर्धारण चाहिँ बजारले गर्ने भावनाले सरकारको प्रत्यक्ष हस्तक्षेप त्यसलाई बढ्न नदिने भन्ने त हुने नै भयो। अब तर तपाईँले भनेको चाहिँ यो अलिकता स्थायी संयन्त्र बनाएरै दीर्घकालीन रूपमा सम्बोधन गर्नुपर्ने अवस्था हो। उत्पादनको सम्पूर्ण लागतहरू कति लाग्छ भनेर अनुमान गरेर जुन हामीले एमएसपी भन्छौँ, त्यो एमएसपी निर्धारण गर्ने प्रक्रियामा वाणिज्य मन्त्रालयले कृषि मन्त्रालयसँगको सहकार्यमा केही वस्तुहरूको त, जस्तै उखुको, गहुँको, धानको हामी त्यो निर्धारण गर्छौँ। अब तर अन्य बालीहरू विशेष गरी त्यो पेरिसेबल गुड्सहरू भन्छ नि तरकारीहरू फलफुलहरू अब यो हामीले गर्न सकेका छैनौँ त्यो सही हो. अब त्यतातिर एउटा संयन्त्र निर्माण गरेर एमएसपी तोकेर त्यो एमएसपीको आधारमा बजारमा चाहिँ उपलब्धता भयो भने प्राथमिक उत्पादनमा लागेका कृषकहरू बढी लाभान्वित हुन्छन् भन्ने कुरामा हामी विश्वस्त छौँ. र अब हामी बिस्तारै सबै निजी क्षेत्र या आम उपभोक्ता र सरकार जो तिनै पक्ष संलग्न भएर हामी सबैले एमएसपीतिर लाग्यौँ भने यो समस्याको स्थायी समाधान हुन्छ. अब अहिले तत्कालको लागि यो असहज परिस्थितिको लागि अब कसैले त्यस्तो गरेको अवस्था देखियो भने हामीले प्रचलित कानुनमा जुन कारवाही गर्ने कुरा नै रह्यो.
हजुर, अब आपूर्ति व्यवस्थाको चाहिँ सन्दर्भमा हामीले धेरै आयातका कुराहरूमा मात्रै चाहिँ हाम्रो चाहिँ त्यो खालको अवस्था किनेर खानुपर्ने स्थितिमा कतिपय निर्यातका कुराहरूको सन्दर्भ पनि तपाईँहरूसँग जोडिन्छ. हाम्रा उत्पादनहरूलाई विदेशी बजारसम्म पुर्याएर हामीले जुन ढंगको आपूर्तिमा निर्यात मार्फत हुने आमदानी प्राप्त गर्नुपर्ने हो. यो असहज परिस्थितिमा निर्यातको सन्दर्भमाथि पनि चुनौतीहरू होलान्. आयात निर्यातको सन्तुलनको अवस्था निर्यातको सन्दर्भमा देखिएका चुनौतीहरूलाई पनि हामीले दुरूस्त राख्नुपर्ने अवस्था होला यो परिस्थितिमा. विशेष गरी निर्यातको सन्दर्भमा हाम्रा उत्पादनहरू बाहिर पठाउने विषयमा देखिएका चुनौतीहरू कस्ता छन् पछिल्लो समयमा?
अहिले यो निषेधाज्ञाको बेलामा पनि निर्यात सुचारू छ. वाणिज्य मन्त्रालयले निर्यातकर्ताहरूलाई आवश्यक सहजीकरण हामीले गरेका छौँ. निर्यात रोकिएको छैन. अब केही वस्तुहरूको उत्पादनमा कमी आएको भन्ने गुनासो आएको छ. निषेधाज्ञाको कारणले श्रमिकहरू उपलब्ध नहुनु, कच्चा पदार्थहरू आवश्यक मात्रामा उपलब्ध नहुनु भन्ने हिसाबले केही अलि असर परेको चाहिँ छ. तर ठ्याप्पै बन्दै भएको अवस्था होइन. अस्ति पनि यहाँहरूले समाचार हेर्नुभयो, हामीले यो चालु आर्थिक वर्षमा हाम्रो निर्यात चाहिँ सन्तोषजनक रूपले बढेको छ. तर अब नेपालको निर्यात र आयातको असन्तुलन भन्दा पनि व्यवस्थापन चाहिँ यो सबैलाई विदितै कुरा हो. हामी धेरै सानसाना कुराहरू पनि आयात गर्न थाल्यौँ. यसको मतलब हाम्रो उत्पादन को ढाँचा, उत्पादनमा मान्छेहरूको जाँगर, उत्पादनमा संलग्नता घटेको भन्ने कुरो स्पष्ट हुन्छ. हामी धनियाँ, प्याज लगायतका सानसाना कुराहरू, तरकारीका कुराहरू पनि आयात गर्ने अवस्थामा पुगेका छौँ. अब यो एकै ठुलै बहसको विषय हुन सक्छ. अब तर निर्यातको लागि अहिले हामीले जुन जुन देशहरूसँग जुन जुन वस्तुहरू सेवाहरू हामी निर्यात गर्छौँ त्यो निर्यातको प्रक्रियामा अहिले कुनै अवरोध छैन.
हुन्छ रेग्मी सर, सम्पर्कमा आएर मन्त्रालयका योजनाहरू पछिल्लो यो जटिल परिस्थितिको बीचमा हामीले गर्नुपर्ने कतिपय कार्ययोजनाहरूको चाहिँ सन्दर्भमा चाहिँ केन्द्रित यो बहसमा सहभागी हुनुभयो. त्यसको लागि रेड नेपालको तर्फबाट धेरै धेरै धन्यवाद छ. उहाँ हुनुहुन्थ्यो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव डाक्टर नारायण रेग्मी. उहाँसँग हामीले निषेधाज्ञाले उत्पन्न गरेको परिस्थितिमा विशेष गरी खाद्य वस्तुहरूको वितरण गर्ने सन्दर्भमा सरकारले गर्दै गरेको तयारीको प्रसंग केन्द्रमा राखेर सम्वाद गर्यौं. यसै सम्वादको साथसाथै आजको लागि अन्तर्सम्वादको समय सकिएको छ. प्राविधिक सहकर्मी शंकर भण्डारीलाई धन्यवाद दिएर म विमल गेवाली आजको यो श्रृंखलाबाट विदा हुन्छु. नमस्कार.